अब अगली सूरत सूरत जुमा। सूरत जुमा क्या है? सब्बह लिल्लाहि मा फिस समावाती व मा फिल अर्द। इस सूरत में भी हमारे लिए बहुत सारे सबक हैं नोट करने के। पहली बात है कि इस पूरे पारे में असमाल हुस्ना में से बहुत सारे नाम आ रहे हैं। तवक्कुल सिखाया जा रहा है कि अल्लाह के ऊपर तवक्कुल करो। फिर आयत 5 में बताया गया कि इल्म अमल के बगैर ऐसे ही है जैसे गधे का बोझ। सोचिए ज़रा, अगर इल्म के साथ अमल ना किया तो सब कुछ यहीं रह जाएगा। अजर और सवाब तो अल्लाह ने अपनी मर्ज़ी से देना है। क्या पैगाम है सूरह जुमा का? कि जुमे के दिन, जुमे की घड़ी, इस वक्त तिजारत और कारोबार मना है। पिछली कौमों को तो पूरा पूरा दिन कुछ नहीं करना होता था, जैसे असहाबे सब्त का किस्सा पढ़ चुके हफ्ते के दिन पे। मुसलमानों को सिर्फ चंद घंटे यानी खतीब के मिंबर पे खड़ा होने से लेकर जुमे के फ़र्ज पढ़ने की सलाम फेरने तक का वक्त, मुसलमान मर्दों पर तिजारत हलाल नहीं। 2 घंटे, 1.5 घंटा, मेरा ले हमारे यहाँ तो 1-1.5 घंटे में फारिग हो जाते हैं। तो यही बताया गया कि चंद घंटे की तो बात है, जुमे का खुतबा शुरू होने से लेकर नमाज पूरी होने तक इसमें कोई तिजारत, कोई कारोबार, कोई नौकरी हलाल नहीं है। तो ये है तवक्कुल। आज कितने ही भाई हैं हमारे जो काम से छुट्टी नहीं लेते, जुमे की नमाज नहीं पढ़ते, और जब खुतबा शुरू हो जाता है तो आपने फरमाया कि फरिश्ते दफ्तर लपेट कर आकर खुतबा सुनने लगते हैं। इसके बाद जितने भी लोग आते हैं वो सिर्फ जोहर की नमाज़ पढ़ के जाते हैं, और वो भी अधूरी। एक बात समझिएगा, जोहर के कितने फ़र्ज़ हैं और जुमे के कितने फ़र्ज़ हैं? तो 2 किधर गए? हालांकि जुमे के दिन एक्स्ट्रा इबादत करनी है, 2 किधर गए? खुतबा सुनना ये 2 फ़र्ज़ के बराबर है। हमारे जो भाई खुतबा नहीं सुनते उनकी जोहर भी नहीं होती। अल्लाह बचा के रखे, अपने बेटों को भी से तैयार करें, प्रायोरिटी पे रखें। मस्जिद में तब जाएं जब अभी सफाई हो के ख़त्म हुई और जाकर बैठ जाएं। मस्जिदों के अंदर उनके दिल लगेंगे, इंशाल्लाह बाहर के फितनों से अल्लाह उनको बचा देगा। कितने लोग हैं जिनका मकसद क्या है कि मौलाना साहब का खुतबा शुरू होने से पहले मस्जिद में जाना है? मर्दों के लिए लाजिम है, सोचिएगा। तवक्कुल ये नहीं कि आप खूब कमाते रहें, तवक्कुल ये कि आप अल्लाह के हुक्म पर दुकान बंद कर दें। फिर देखें आप इसके 2-4 घंटे के बाद दुकान पर जाएं तो अल्लाह कितनी बरकत देगा। इसके बाद सूरत मुनाफिकून है। शुरू की आयत में अल्लाह सुबहान तला फरमाते हैं, इज़ा जा कल मुनाफिकून, मुनाफिकों का नाम लेकर बात हुई। आप देखिए कि सूरत बकरा में मुनाफिकों का तस्करा हुआ था, यहाँ उनकी पूरी सिफात बयान हो रही हैं। शुरू की आयत में अल्लाह ताला फरमाते हैं कि मुनाफिकीन की गवाही की ज़रूरत नहीं, अल्लाह ताला जानता है कि आप अल्लाह के रसूल हैं। मुनाफिकीन झूठी सच्ची बातें बनाकर लोगों में हमदर्दियां पेश करते थे कि हम अल्लाह के नबी के साथ हैं। आयत 4 में अल्लाह ताला मुनाफिकीन का हाल बयान कर रहे हैं कि मुनाफिक अपने ज़ाहरी रखरखाव पर बहुत मेहनत करता है और इतनी खूबसूरत बातें करते हैं इस्लाम से मोहब्बत की, और इनकी बातें सुने तो लगता है इनसे बड़ा दीनदार कोई नहीं। अल्लाह ताला कहते हैं कि मुनाफिक इस्लाम के नाम पर डेकोरेशन पीस है। क्या मकसद होता है डेकोरेशन पीस का? उसमें पानी पी सकते हैं, खाना खा सकते हैं, टेक लगा सकते हैं? नहीं, सिर्फ खूबसूरती। तो मुनाफिक इस्लाम के डेकोरेशन पीस है, काम के ना काज के, बस ये कह लें। आप देखिए जो दीवारों पर लकड़ियाँ लगी होती हैं जिसको आप पैनलिंग कहते हैं, वो सिर्फ खूबसूरती के लिए होती है। दरवाज़ा लकड़ी का है तो इसकी ज़रूरत है। मुनाफिक जो हैं वो बस ज़ाहिर पोश होते हैं, अंदर कुछ नहीं होता। बस लकड़ियाँ खूबसूरत लगती हैं लेकिन अंदर से खोखली नज़र आती हैं। निफाक वाले भी खोखले होते हैं। इस सूरत में माल और औलाद की बात है। असल बात यह कि तवक्कुल जब इंसान करता है ना तो इसके रास्ते में बाज़ दफ़ा औलाद और माल की मोहब्बत आ जाती है। हम नेकियों के बहुत काम करना चाहते हैं, हम कहते हैं हम सब कुछ करते हैं लेकिन बच्चों की ज़रूरतें दिखती हैं। ये घर अगर ख़रीदा ना तो देखना कितना लगाते हम अल्लाह के रास्ते में, यानी इसलिए कि हमारी अपनी ज़रूरतें बहुत हैं ना। औलाद और माल इंसान को बहुत कमज़ोर कर देते हैं। इंसान को ये बात याद रखनी चाहिए, हाईलाइट करिएगा अगला जुमला, औलाद और माल इम्तिहान के 2 पर्चे हैं। दोनों की मोहब्बत बंदे को नेकियों से रोकती है, आजमा कर देख लें। तो हम सब अपने तवक्कुल का रुख सीधा कर लें, जब मौत का फरिश्ता आएगा तो कोई मोहलत नहीं मिलेगी। आप भी सोचिए कि आप अपने बच्चों की मोहब्बत में अल्लाह का हुक्म तो नहीं भूल जाती। और इसके बाद फिर सूरत तगाबुन। इस सूरत में अल्लाह सुबहान ताला अपनी बुज़ुर्गी बयान करते हैं। ये सारी मुसब्बहात हैं सूरतें, सब्बहा या युसब्बहु से मोस्टली शुरू हो रही हैं। आयत दो में हमारे लिए शुक्र का मुकाम है। अपने आप को तसव्वुर करें, मैदान मख्शर में खड़े हैं और आज जो दुनिया में बड़ी ऊंची कुर्सियों पर बैठे हैं वो नीस तो नाबूद दिखेंगे और बस पिसे हुए कमज़ोर दुखी लोग, उनको अल्लाह ताला ऊंची कुर्सियों पर बिठाएगा। ये है ज़ालिका यौमुत तगाबुन। गबन का लफ्ज़ सुना उर्दू में, ये वही है। फरमाया क़यामत के दिन कुछ लोगों की नेकियाँ उनके बच्चे खा जाएंगे, कुछ लोगों की नेकियाँ उनकी बीवियाँ खा जाएंगी, कुछ की उनके शौहर खा जाएंगे। गबन का दिन है, धोखे हो रहे होंगे, लूट मार पड़ी होगी उस दिन, अल्लाह की पनाह। और यह है तगाबुन का दिन, जिस दिन इंसान नेकियां भर कर लाएगा और लोग आते जाएंगे और इसकी नेकियां ले जाएंगे। किसी को गाली दी, किसी की गिबत की, किसी का दिल दुखाया, बोहतान लगाए और बिल आखिर वहाँ गुनाहों का ढेर जमा होगा। इसलिए दुनिया में किसी को इज्जत वाला देख कर रश्क मत कीजिए, आपको नहीं पता कल उसके साथ क्या होने वाला है। फिर आयत 11 बहुत प्यारी आयत है। कोई मुसीबत जो आती है वो अल्लाह के हुक्म से आती है, इसलिए दूसरों को इल्ज़ाम ना दिया करो। और अल्लाह ताला फरमा रहे हैं कि जो शख्स ईमान लाता है अल्लाह ताला इसके दिल को हिदायत बख्शता है। लोग कहते हैं कि समझ नहीं आता क्या ठीक है क्या गलत, याद रखिए अल्लाह ने दिल के अंदर एक मुफ्ती बिठाया हुआ है, ये बताता है कि क्या ठीक है और क्या गलत, और इसका नाम ज़मीर है, फुरकान कहते हैं इसको। सूरत अनफाल में हमने पढ़ा यही कसौटी है, अपने दिल से पूछें सच क्या है झूठ क्या है। जितना ईमान सच्चा होता है, ख्वाहिशों से खाली, हलाल और हराम का फौरन पता चलता है, उतना दिल सही फैसला करता है। करें क्या, ये फुरकान कहाँ से मिलेगा, दिल को पाक साफ रखने से। फिर आयत 12 में अल्लाह ताला कहते हैं कि अल्लाह की इताअत करो, रसूल की इताअत करो, अतीउल्लाह व अतीउर रसूल। जितना ये करोगे उतना ही अल्लाह ईमान को बढ़ाएगा और जितना ईमान बढ़ेगा लोगों को परखना आ जाएगा। आज लोग कहते हैं हमने बड़े धोखे खाए, बाजार तो वो बड़े अच्छे लोग लगते थे, अब क्या हुआ खोटे निकले, क्योंकि आपको लोगों की पहचान नहीं है। आज 14 में ऐसे लोगों का तस्करा है जो अल्लाह के दीन से रोकते हैं। कुछ लोगों ने मक्का से हिजरत करना चाहिए लेकिन बीवियों और औलाद की मोहब्बत ने मदीना जाने से रोक लिया। अल्लाह ताला ने फरमाया देखो ये तुम्हारे दुश्मन है। आज ऐसा लगता है कि हर वो बंदा जिसको नमाज से, कुरान से, औलाद या घर रोक लेता है, जहाँ भी तुम मजबूर हो जाते हो इन चीज़ों की वजह से हम दीन को छोड़ देते हैं, समझ लीजिए कि यही दुश्मन है। वरना ये बच्चे तो नेमत हैं, ये घर तो नेमत है, अल्लाह की रहमत है। इस सूरत में भी आप देख रहे हैं कि हर चीज़ हमारे मौजू से मुतल्लिक थी। ये 28वां पारा हमेशा मैं घरेलू ज़िंदगी के नाते से करवाती हूँ। लाइफ में, ज़िंदगी में घर और घरदारी बड़ी अहम होती है। दीन के काम भी नहीं हो सकते जब तक आपके घरों में सुकून नहीं होगा। तो इस एक एक चीज़ को पढ़ते वक्त अपने घर को याद कीजिए। एक चीज़ जो हमारे मौजू से मुतल्लिक है वो क्या है कि औलाद और बीवी बच्चे की मोहब्बतों में बढ़कर अल्लाह के रास्तों को ना छोड़ें। और इसके बाद फिर सेकेंड लास्ट सूरा, सूरत अत-तल्लाक़। यहाँ तल्लाक का नाम बड़ा अजीब लग रहा है, ऐसे लगता है तलाक तो कोई अच्छा लफ्ज़ नहीं है। आप देखिए तवक्कुल की सबसे बड़ी ज़रूरत जो होती है ना वो शौहर और बीवी के मामलात में होती है। औरत हर दो लम्हों में मुश्किल में है, कैसे, शौहर अच्छा मिल जाए तो अल्लाह से बढ़कर शौहर पे तवक्कुल होने लगता है। यहाँ बात होती है जब शौहर से ना बने, शराब भी कबाब भी मिल गया, बुराई थी उसमें, अब क्या करें। यहाँ हाईलाइट करें एक चीज़ जो हमें ज़िंदगी का सख्त फैसला करने से रोक लेती है, वो क्या है, इधर से तलाक ली तो अगली ज़िंदगी में, अगली जगह, अगले घर, पता नहीं क्या होगा। अल्लाह ताला इस पूरी सूरत में हमें बताता है कि पहले तो तलाक ही इस तरीके से दो जैसे देने का अल्लाह ने हुक्म दिया। 3 माह जब एक मर्द औरत इकट्ठे रहेंगे और इन्हें पता है कि बस अब चंद दिन के बाद बिछड़ने वाले हैं, हमेशा की जुदाई होने वाली है, तो फिर वो एक दूसरे को उस मरीज़ की तरह देखेंगे जिसकी मौत के अंदर अब सिर्फ 3 महीने रह गए। डॉक्टर्स के बकौल जब बंदे को पता चल जाता है कि ये चीज़ थोड़े अरसे के लिए मेरे पास है तो कदर बढ़ जाती है। ये 3 महीने इंशाल्लाह ऐसे दिल पलटेंगे कि अल्लाह कहता है कि शायद मुवाफ़क़त हो जाए, और अगर नहीं तो कोई बड़ी बात नहीं, जो अल्लाह से डरते हुए काम करेगा अल्लाह इसके लिए मुश्किलात से निकलने का रास्ता ज़रूर पैदा करेगा। چاہے وہ حرام کو چھوڑنے کا ہو یا حلال کو اپنانے کا، دین کو اپنانا ہو یا دنیا کی غلط چیزوں کو چھوڑنا ہو، ارادہ کر لیں۔ یہ ہے توکل کی قسم۔ کوئی اسباب نہیں، کوئی حالات نہیں، بس نیت کیجئے کہ اللہ میرے ساتھ اچھا معاملہ کرنا اور میں تجھ پہ بھروسہ کرتی ہوں۔ آیت 3 بہت اہم ہے۔ کیا جب بھی کوئی غم ستائے دنیا کا یا دین کا، کوئی تکلیف دے، تو اس آیت کا ترجمہ ہی پڑھ لیجئے۔ کیا ہے ترجمہ؟ وَيَرْزُقْهُ مِنْ حَيْثُ لَا يَحْتَسِبُ۔ اللہ وہاں سے اسباب جمع کرتا ہے جہاں سے بندہ سوچ بھی نہیں سکتا۔ بلیو می، خود کو سمجھائیں، جو اللہ پر بھروسہ کرے گا اللہ اس کو کافی ہوگا۔ یہ صرف مال کے معاملے میں نہیں ہوتا۔ ایک جگہ اچھی نہیں، اپنے دین کے لیے اس کو چھوڑ دیا، اللہ اس سے اچھا رشتہ لے آئے گا۔ اللہ کی زمین میں کمی نہیں اچھے لوگوں کی، لیکن ہمارا توکل تھوڑا ہوتا ہے۔ پھر آیت 4 میں تقویٰ کے بہت سارے ثمرات ہیں۔ جو اللہ سے ڈرے گا اللہ اس کے کاموں کو آسان کرے گا۔ ہمارا کام کوئی مشکل ہو تو ہم کہتے ہیں کیا کریں، کیا طریقے اختیار کریں کہ کام آسان ہو، یہ طریقہ اپنائیں۔ تو اس سورت کا پیغام توکل کے ناطے سے کیا ہے، ہائی لائٹ کیجئے گا۔ کبھی زندگی میں کسی ایک شخص کے ساتھ واسطہ پڑ جائے جو دین کے اعتبار سے کمزور ہے، بعض دفعہ کسی نیک عورت کا واسطہ بد شخص سے پڑ جاتا ہے، پوری کوشش کی جائے سمجھوتے کی، اصلاح کی، نہیں گھر بنتا۔ گھر میں رہتے ہوئے لگ رہے ہیں پیار سے، محبت سے معاملہ سیٹ کریں، نئی بات بنی۔ پھر سورہ توبہ کی وہ آیت یاد کریں کہ ان کو تھوڑی سی مہلت دے دو تاکہ حتی یسمع کلام اللہ، اللہ کا کلام سنیں، اس کے سیکھنے سکھانے کا اہتمام کیجئے۔ گھر میں رہتے ہوئے بیوی خدمت کر دے، کھانا پکا دے، کپڑے دھو دے، وہ بھی بدلے میں گھر میں سودا سلف لے آئے، یہ ڈیل چلتی رہے گی۔ لیکن جب یہ محسوس کریں کہ حدیں ٹوٹنے لگی ہیں، اب یہ صحیح کام نہیں ہو رہا، تو بسم اللہ پڑھ کر اللہ کے نام پر اس جوڑے کو الگ کر دیجئے۔ ہمارے کلچر میں یہ انتہائی مفقود ہے، نہ ہونے کے برابر، کیونکہ ہم ڈرتے ہیں لوگ کیا کہیں گے، خاندان کیا کہے گا۔ اور اس کی سنت بھی اللہ کے نبی کے گھر سے ملتی ہے۔ اللہ کے نبی کی دو بیٹیوں کے رشتے، شادی ابو لہب کے دو بیٹوں عتبہ اور عتیبہ سے ہو چکی تھی۔ اسی دوران اللہ کے نبی کو نبوت ملی تو آپ کی بیٹیاں مسلمان ہو گئیں۔ ابو لہب خود تو دشمن خدا تھا ہی، اسلام کا بھی دشمن، نبی کا بھی دشمن، اس نے اپنے بیٹوں کو برغلایا، بیویوں کے خلاف کیا کہ دیکھو یہ دیندار ہو گئی ہیں، طلاقیں دے دو ان کو۔ یہ لمحہ اللہ کے نبی کے لیے باپ ہونے کے ناطے بہت جذباتی ہو سکتا تھا، لیکن آپ نے اللہ کے وعدوں پر اعتبار کیا، آپ نے دونوں کو فیصلہ دلوا دیا۔ جی کتنوں کو پتہ یہ بات، نبی کی دو بیٹیوں کو طلاق ہو چکی، کیا ہوا، کوئی اچھوت ہے؟ ایسی بچی، ایسی لڑکی، ایسا مرد جس کو طلاق ہو جائے، کیا وہ اچھوت ہو جاتا ہے؟ کیا بیمار نہیں ہوتے لوگ؟ تو یاد رکھیں، یہ ہمارے معاشرے کا ایک ناسور ہے۔ کئی ایسی بچیاں پھر آئسولیٹڈ ہو جاتی ہیں، کہیں جاتی نہیں، لوگ نظریں ڈالتے ہیں، یہ اچھا یہ تھی، پھر اسے پوچھیں کیا ہوا تھا، بیکار باتیں ہیں۔ اتنا زیادہ دوسروں کے معاملوں پہ نظر رکھنی ہی نہیں چاہیے۔ ہاں یہاں سے ایک بات سیکھیں، ہائی لائٹ کر لیں، اصولوں پہ سمجھوتا نہیں کرنا۔ پھر اللہ کیسے کافی ہوا، دونوں بیٹیاں یکے بدیگرے عثمان غنی کی زوجیت میں آئیں، اور ان کا لقب کیا تھا، ذن نورین، دو نوروں والا، نبی کی آنکھوں کے دو نور، یعنی دو بیٹیاں ان کے گھر آئیں۔ آپ نے کہا اگر میری تیسری بیٹی ہوتی تو وہ بھی عثمان کے نکاح میں دیتا، اتنا پیارا شوہر ملا۔ اللہ کے وعدے سچے ہیں، آپ اصلاح کر لیجئے اپنی، اللہ پہلے سے اچھا شوہر دے دے گا۔ یہ پیغام ہے اس سورت کے اندر۔ اللہ نہ کسی کو مشکل میں ڈالے، لیکن اللہ کے وعدے سچے ہیں، شرط یہ ہے کہ آپ اپنی اصلاح کریں، اپنا ایمان ہو اور بات دین کی ہو، پہلے اپنی اصلاح کریں۔ ایسی تمام بہنیں پہلے اپنے آپ کو اصلاح میں رکھیں، نمازوں کو چیک کریں، عقائد کو ٹھیک کریں، دین کو پختہ کریں، اور جب واقعی وہ مسلمات مومنات قانتات کے درجے پہ آ گئیں، اب پھر دوسرا کام شوہر کو تھوڑی تھوڑی کر کے نصیحت کرنا ہے، اس کے بعد پھر آر یا پار۔ اس چیز کو اسلام بالکل پسند نہیں کرتا کہ شادی ہو نام کی اور اندر کچھ نہیں، اور شوہر بیوی ساتھ رہ رہے ہیں اور ایک دوسرے کی شکل دیکھنے کے روادار نہیں ہے، یہ منافقت ہے۔ یاد رکھیں، دو ہی مسلمانوں کے دل، چاہے بھائی بہن کیوں نہ ہو، دلوں میں بغض اور عناد نہیں دیکھنا چاہتا۔ نہیں معاملہ بنا، توڑ دو، دل خوش رہو۔ ہم دل نہیں توڑتے، آپ دیکھیں سگے بھائی بہنوں میں رشتے ٹوٹ جاتے ہیں بہن بھائیوں کے، یعنی ایک کا بیٹا تھا ایک کی بیٹی تھی، نہیں بنی، तोड़ दीजिए। आप भाई क्यों छोड़ते हैं? आपको भाई से प्यारा कोई है? कभी आप माल के नाम पे कोई डील करते हैं? नहीं नहीं भी, तो मारेंगे गोली, उसको पीछे डाल दीजिए। आपका भाई, आपका माँ जाया है, उसको छोड़ देंगे आप? उसके खिलाफ उसकी बातें, उसकी बातें। तो हमेशा याद रखिए, दिलों को साफ रखें। जो बात कबूल नहीं, वो किसी के लिए दिल में बगस जायनात नहीं है। तो ये तवक्कुल का अंदाज हमारे कल्चर में बहुत थोड़े लोगों का आता है। फिर लोग भी हमदर्दियाँ लेते हैं, क्या हुआ था, किसका कसूर था? वो माँ ख़राब थी, बाप खराब, भाई सारे ठीक थे, मैं ख़राब थी। बहरहाल, अब आखिरी सूरत, सूरत तहरीम एक रोल मॉडल है हमारे लिए, बहुत खूबसूरत सूरत है। आपको मैं कह दूँ अगर कि ये औरतों की सूरत है, फेमिनिन सूरा, शादीशुदा औरतों का तवक्कुल इसमें नज़र आएगा। शुरू की आयात में बयान हो रहा है कि अल्लाह के नबी की बीवियों में से एक बात पे उन्होंने समझौता कर लिया। दो बीवियाँ थीं आपकी, उन्होंने देखा कि आप अपनी एक बीवी यानी जैनब के घर जाते तो वहाँ से शहद खाकर आते, थोड़ा टाइम लग जाता होगा इसमें। उन्होंने सोचा, अच्छा ऐसा करते हैं कि मेरे पास भी अल्लाह के नबी आएंगे तो मैं भी यही कहूँगी और तुम भी यही कहना। दो कहेंगी तो नबी को शक होगा ना कि दोनों एक ही बात कह रही हैं, तो गलत नहीं होगी। और वो बात क्या है कि अल्लाह के नबी, आपके मुँह से तो मगफीर की बू आती है, एक जड़ी बूटी थी स्मेली किस्म की। खैर, एक बीवी के पास गए, उन्होंने भी यही बात कह दी, दूसरी के पास गए, उन्होंने भी यही कह दिया। और अल्लाह के नबी इतने पाक साफ थे, अपनी पर्सनल हाइजीन का इतना ख्याल रखते थे कि घर आते तो पहले मिसवाक करते, फिर बीवियों के पास आते। तो अल्लाह के नबी चूँकि तहारत पसंद थे, आप कोई बीवियों के मुँह से ये बात सुनकर बहुत अफसोस हुआ कि मेरी बीवियों को तकलीफ़ हुई, आपने कसम खा ली कि आज के बाद मैं शहद खाऊंगा ही नहीं। हलाल चीज़ है ना शहद, का मैं नहीं खाता। इस पर यह आयात नाजिल हो गई, या युहन नबी युलिमा तो हर्रिमुमा हल्लल्लाहु लक, ए नबी आप क्यों हराम करते हैं वो चीज़ जो अल्लाह ने हलाल की? तब तक ही मर्दात अज़वाजी, क्या आप अपनी बीवियों की खुशी चाहते हैं? तो वल्लाहु गफूरुर रहीम, अल्लाह खूब बख्शने वाला है। इससे पता चलता कि जिस तरह हम हराम को हलाल नहीं बना सकते, इस तरह हलाल को हराम भी नहीं बना सकते। तो बहरहाल, बड़ी खूबसूरत सूरत नाजिल हो गई कि बीवियों की खुशी अच्छी बात है, लेकिन ये ख्याल रखें कि आप कोई ऐसी चीज़ हराम नहीं करेंगे जो कि हलाल थी। इस सूरत में चार घरों का जिक्र है, फोर फैमिलीज, दो घराने, मुसलमान शोहरों की, काफिर बीवियाँ जो बच ना सकीं, कौम के साथ अजाब का शिकार हो गई। आयत 10 में अल्लाह ने तस्करा किया, और इससे पता चलता है कि कुछ औरतों की खुशफहमी दूर की जा रही है तवक्कुल के नाम पे। ये कहती हैं कि मेरे मियाँ चूँकि हाफिज़े कुरान हैं, और मेरे मियाँ तो आलिमे कुरान हैं, आलिम हैं, ये मुबल्लिग हैं, देखना ये सब हमें बचा लेंगे। करती हैं बीवियाँ ये मान? तो याद रखिए, क़यामत के दिन कोई किसी के काम नहीं आएगा, कोई किसी को नहीं बचाएगा। बग़ैर खड़े आपको हाथ दिए आगे चले जाएंगे, कोई पलट कर नहीं देखेगा। क्यों? हर बंदे को अपनी फिक्र होगी कि कौन कहाँ किसी को याद रखेगा। अब इसके बरक्स दो और घराने हैं, और इसका तस्करा है, यानी दो घरानों में मर्द मुसलमान थे। तो आप दूसरा घर देखिएगा, हज़रत आसिया, फिरौन की बीवी। पीछे पड़ चुके कि मूसा के जादूगरों के मुकाबले के मौके पे फिरौन ने लोगों को ये सोच के जमा किया था कि मूसा अलैहिस्सलाम की बेइज्जती होगी, लोग मूसा के ख़िलाफ़ होंगे। लेकिन लोगों ने जब सारा मामला देखा तो सजदे में गए, मुसलमान हो गए। इस मौके पे आता है रिवायात में कि बीबी आसिया जो फिरौन की बीवी थी वो भी मुसलमान हो गई। उसका कुफर बीवी ने कबूल ना किया, फिरौन ने अपनी बीवी आसिया पर बहुत जुल्म किया इनके मुसलमान होने की वजह से। हालांकि दिल से मोहब्बत करता था, मोहब्बत की शादी थी, पहले से कोई अनबन भी नहीं थी, कोई इल्ज़ाम लगाता ये हो गया वो हो गया। इसराइली रिवायात में यहाँ तक आता है रातों को रोता था, इनको जेल में डाल दिया, वापस आ जाओ, पलट आओ, मुझे रब कह दो। बीबी आसिया ने कहा ये तो नहीं होगा। फिरौन ने कहा मैं तुमको मरवा दूँगा। का मरवा दो ना, क्या करना है जीकर, क्योंकि ईमान वाले का दिल दुनिया में थोड़ा लगता है, वो तो दिन पूरे करता है, वो तो सिर्फ अल्लाह से मोहलत मांगता है कि अल्लाह मैंने कुछ किया ही नहीं, कुछ करके आऊँगी तेरे पास, आना तो तेरे पास है। इस मौके पर फिर फिरौन ने बीबी आसिया को सूली पर चढ़ाने की तैयारियाँ की, और ऐन उस वक्त जब बीबी आसिया की जान जा रही थी इस्लाम के नाम पर, हाईलाइट कीजिए, ये घर टूट रहा है, घर तबाह हो रहा है, लेकिन इस्लाम बच रहा है। आज हम अपनी बेटियों के घर बचा लेते हैं, बचते वो भी कोई नहीं, लेकिन इस्लाम तोड़ देते हैं उनका। समझौता कर लेती, शौहर ही था ना, सारी हुज्जतें करने के बाद वो मार रहा था, یہ تو نہیں کہہ رہی تھیں، لیکن اس وقت جو دعا تختہ دار پر ان کی زبان میں آئی وہ ہے آپ کے میرے سامنے، آیت نمبر 11 میں کہ رب ابنی لی عندک بیتن فی الجنہ، اے رب میرے لیے اپنے پاس ہی گھر بنا دے جنت میں. دنیا کا گھر چھوڑا، محل چھوڑا، فرسٹ لیڈی تھی دنیا میں، اللہ نے ان کی دعا سنی. کہتے ہیں کہ ابھی ان کی جان نہیں نکلی کہ اللہ نے آسمان پر بی بی آسیہ کو جنت کا محل دکھا دیا. آج ہم ہر بات پہ رسک لیتے ہیں لیکن مرد کی بے دینی کو بنیاد نہیں بناتے. اللہ ہمیں صحیح معنوں میں دین کو سمجھنے والا بنائے. اور پھر آخر میں حضرت مریم علیہ السلام، آیت 12 میں کنواری لڑکیوں، ان میرڈ لڑکیوں کے لیے ایک مثال ہے حضرت مریم کی. اور وہ کیا کہ اللہ کی طرف سے جو آزمائشیں آئیں وہ اس پر پوری اتری، اللہ نے ان کو بہترین عورت بنا کر پیش کیا. دعا کریں کہ اللہ تعالیٰ کے ساتھ ہمارا تعلق بڑھ جائے اور ہم اس پر توکل کریں. تو یہ تھا 28واں پارہ. ہم نے اس سارے میں جو کچھ دیکھا ذرا سا اس کو ریکیپ کر لیتے ہیں. آدھا جملہ میں بولوں گی، آپ اس کو پورا کریں گے. اس پارے میں حیران کن حد تک توکل کے مختلف طریقے، توکل کی ڈفرینٹ تعریفیں دیکھیے گا. توکل یہ ہے انسان اپنی سی کوشش کرے اور نتائج کو اللہ کے. توکل کا تعلق انسان کی نجی زندگی سے بھی، توکل کا زیادہ تعلق دل کی. اس پارے کی ہر صورت میں توکل کا ایک نیا ہی. سورت مجادلہ سے شروع کرتے ہیں. اس سورت کے شروع میں خولا نامی خاتون کا، آیت 3-4 میں اللہ تعالیٰ اس کا کفارہ، آیت 6 میں اللہ تعالیٰ فرما رہے ہیں میں نے تمہارے گناہ، آیت 7 میں محاسبے کا نقطہ، جب میں اپنی دوست کے ساتھ بیٹھ کر کسی تیسرے کے خلاف باتیں کرتی ہوں تو کیا مجھے یقین ہوتا ہے کہ ہم دو میں تیسرا. جھوٹ کے ساتھ دل کا اضطراب اور آیت 8 میں حسبہم کا لفظ، آیت 10 میں ایمان والوں کو توکل کی. اس سورت کی آخری آیات سے پتہ چلا کہ جو لوگ اللہ پر توکل کرتے ہیں ان کو. آگے ہے سورت حشر. اس سورت میں میدان جنگ کا، پہلی ہی آیت میں اللہ تعالیٰ اپنی بڑائی کا احساس دلا رہے ہیں تاکہ تم اس پر. آیت نمبر 2 میں غزوہ بنو نذیر کا، آیت 7 میں مال کے بارے میں خوبصورت بات ہے کہ جو مال گردش میں رہتا ہے وہ یہ جنت میں لے جانے والا. آیت 9 صحابی کے بارے میں ہے جو خود کھانا نہیں کھاتے اور دوسروں کو کھانا. آیت 10 میں اللہ دلوں کے تزکیے کی بات کر رہے ہیں کہ کسی مسلمان کے لیے دل میں. آیت 11 میں اشارہ ہے جب عبداللہ بن ابی جھوٹی تسلیاں دے رہا تھا کہ بنو نذیر کے ساتھ جھوٹ کی بنیاد پر گٹھ جوڑ کرتے ہیں اور عین وقت پر وہ مدد. آیت 14 سے اگلی آیات میں اللہ تعالیٰ یہود کی کچھ عادات کا. آیت 18 سے پتہ چلا کچھ لوگ ایمان لانے کے بعد بھی اللہ سے. آیت 22 سے آخری آیات تک اللہ کی ان صفات کو دل کی زمین پر لیں، پھر بتائیں کہ کیا مجھے اس ذات پر توکل کرنا چاہیے. پھر ہے سورت ممتحنہ. یہ سورت صلح حدیبیہ کے بعد شروع کی آیات میں ایک شخص کے توکل میں کچھ کمی ہوئی. اس کا کیا نام تھا؟ ان کا حاتب بن ابی بلتا. آیت 4 میں ابراہیم علیہ السلام کے ذریعے اللہ تعالیٰ ہمیں توکل کرنا سکھا رہے ہیں. اگلی ہی آیت میں توکل کی خوبصورت. آیت 8 سے پتہ چلتا ہے کہ اسلام جہاد کی صورت میں بھی بے گناہ شہریوں پر ہاتھ اٹھانے کی اجازت. آیت 10 سے 11 میں پتہ چلتا ہے کہ جب بے دینی اتنی کھل کر آ جائے کہ کفر اور شرک پر آ جائے تو اس صورت میں عورت مرد کے ساتھ اللہ پر. آیت 10 میں اسلام کا انصاف دکھتا ہے کہ غیر مسلم کے ساتھ بھی معاملہ کرنے میں دھوکہ. سورت صف آغاز میں مسلمانوں کو پیغام دیا جا رہا ہے کہ اللہ پہ توکل کرو، اپنی صفوں میں اتحاد. اس سورت سے پتہ چلتا ہے کہ منظم ہو کر. آیت 10 سے 13 میں اللہ تعالیٰ بتا رہے ہیں ایمان والو آگ سے بچنا چاہتے ہو تو اللہ تعالیٰ کے ساتھ ایک معاہدہ کر لو، پھر اللہ تعالیٰ ہمیں آگ میں. اور اس سورت کی آخری آیت سے پتہ چلتا ہے کہ جب مسلمان آپس میں متحد ہو جاتے ہیں تو ان کے دل آپس میں جڑ جاتے ہیں اور قول و فعل کا تضاد ختم ہو جاتا ہے. آگے ہے سورت جمعہ. اس پورے پارے میں اسماء الحسنیٰ میں سے بہت سارے نام ہیں جو توکل، آیت 5 میں بیان کیا گیا کہ علم عمل کے بغیر ایسے ہی ہے جیسے. اس صورت کا پیغام یہ ہے کہ جمعے کے دن جمعے کی گھڑی میں کاروبار، تجارت، ہر چیز. آگے ہے صورت منافقون. شروع کی آیات میں اللہ تعالیٰ فرما رہے ہیں کہ منافقین کی گواہی کی ضرورت نہیں، اللہ تعالیٰ جانتا ہے کہ آپ اللہ کے. آیت 4 میں اللہ تعالیٰ منافق کا حال بیان کرتے ہیں کہ وہ اپنے ظاہری رکھ رکھاؤ پر. اس صورت میں مال اور اولاد کی صورت تغابن. اس صورت میں اللہ تعالیٰ اپنی بزرگی. آیت 2 میں ہمارے لیے شکر کا. آیت 11 میں ہے کہ کوئی مصیبت اللہ کے حکم کے بغیر نہیں آتی، ہم دوسروں کو الزام. اگلی آیت یعنی 12 میں اللہ تعالیٰ فرما رہے ہیں کہ اللہ اور رسول کی اطاعت. آیت 14 میں ایسے لوگوں کا ذکر ہے جو اللہ کے دین سے. اس پوری صورت میں بتایا گیا کہ اگر طلاق دینے کی نوبت آئے تو ایسے دو جیسے دینے کا اللہ نے. یہ کس بارے میں ہے؟ صورت طلاق. آیت 3 ہمارے لیے اہم ہے. جب بھی کوئی دین یا دنیا کا غم ستائے تو اس آیت کا، اس کا وظیفہ نہ کر لیں، تعویذ بنا کے ڈال لیں گلے میں، مطلب پہ غور کریں، پھر سکون ملے گا. اللہ پر بھروسہ کریں اور کہیں کہ مجھے اللہ ہی. آیت 4 میں تقویٰ کے بہت سارے ثمرات ہیں، جو اللہ سے ڈرے گا اللہ اس کے کاموں کو. اور پھر صورت تحریم، یہ عورتوں کی صورت ہے، اس میں شادی شدہ عورتوں کا توکل. شروع کی آیات میں اللہ کے نبی کی بیویوں نے ایک سمجھوتا کیا، اس کی. آیت 10 میں توکل کے نام پر کچھ عورتوں کی خوش فہمی. آیت 11 میں دو گھرانے جہاں مرد دکھی نظر آتے ان کا. آیت 12 میں کنواری لڑکیوں کے لیے ایک مثال ہے، حضرت مریم کی طرف جو آزمائشیں آئیں وہ اس پر پوری اتریں. جیمز آف تی پارہ دہرا لیتے ہیں، یاد رکھنے کی باتیں. جو اللہ پر بھروسہ کرتے ہیں کامیابی. دین اور دنیا کوئی بھی کام ہو، لوگوں سے نظر نہ لگائیں، بلکہ کنجوسی بخل کا آخری درجہ شخ، خود پر بھی. کسی مومن کے لیے دل میں بہت تنگی، لوگوں کا ڈر، اللہ کی اطاعت کا جذبہ. شیطان کی چال، پہلے کفر کرے گا پھر. جنت جہنم والے برابر نہیں، کیونکہ ان کا جینا مرنا. پہلے اسباب اختیار کریں، عملی کوشش، پھر اللہ پر بھروسہ، اور پھر توکل کے راستے کی بہت بڑی رکاوٹ انسان دشمنی مول نہیں لے سکتا. کہتا ہے کہ لوگ اللہ پر توکل کرتے ہوئے اس کے حکموں پر چلیں، اللہ دشمن کو. اگر بے دینی، کفر، شرک پر آ جائے تو ساتھ صرف اس بات پر نہیں رہنا کہ گزارا. چاہتے ہو کہ اللہ مدد کرے تو اپنی صفوں میں اتحاد لاؤ، منظم ہو کے. مسلم جب اللہ کے بتائے طریقوں پر عمل نہیں کرتا تو اللہ ان کی مدد کو. دین کو غالب کرنے کی کوشش کریں، اپنا نام اور اداروں کو بڑا کرنے کی. علم عمل کے بغیر گدھے کا بوجھ. دنیا کی سب سے بڑی سچائی توحید کے بعد. جمعے کے دن چند گھنٹے تجارت، نوکری حلال نہیں. نماز جمعہ کے وقت اصل توکل یہ ہے کہ جمعے کے وقت نوکری اور تجارت کرنا بند کریں، پھر اللہ اپنے فضل سے. زمین و آسمان کے خزانے اللہ کے، عزت اللہ رسول کی، اور ایمان والو، مال اور اولاد اللہ کے ذکر سے. آج وقت ہے، مہلت ہے، نیکیاں کر لیں، کوئی موقع ضائع نہ کریں، موت سے پہلے خرچ کر لیں. مال اولاد امتحان کے دو پرچے، انسان کی سب سے بڑی کمزوری، ان کو اللہ کے راستے میں رکاوٹ. جہاں بیوی بچے دین سے روکیں وہ دشمن ہے. ان کی محبت میں پڑھ کر اللہ کا راستہ. جو اللہ سے ڈرتے ہوئے کام کرے گا اللہ مشکلات سے نکلنے کا راستہ. جب کوئی غم ستائے تو اپنے دل کو یقین دلائیے. وَمَن يَتَوَكَّلْ عَلَى اللَّهِ فَهُوَ حَسْبُهُ. پہلے اپنی اصلاح کریں، دین پختہ کریں، پھر شوہر کو. صرف اپنے آپ کو مسلم کہنے سے آگ سے محفوظ. شادی شدہ عورتوں کو دین کی وجہ سے مشکل ہے تو حضرت آسیہ کو مثال بنائیں. باپ یا شوہر نہیں کھلاتا، اصل ذات. لڑکی کی سب سے قیمتی متاع عزت ہے، تو اس کی हिफाजत करनी है। तो आज का अहम नुक्ता था तवक्कुल और भरोसा, एक ख़ास ताल्लुक़ है अल्लाह और बंदे के बीच का, और जब ये ताल्लुक़ कायम हो जाता है तो दुनिया का लालच निकल आता है। अल्लाह पर तवक्कुल ईमान की रूह और तौहीद की बुनियाद है। असबाब इख्तियार करके नतीजा अल्लाह पर छोड़ने का नाम तवक्कुल है। चलिए मिलकर आखिर में दुआ पढ़ लीजिए, रब्बना अग़फिर लना वलिख्वानिना लज़ीना सबकूना बिल ईमान वला तजअल फ़ी कुलूबिना गिल्लल लिल्लज़ीन आमनू रब्बना इन्नक रऊफुर रहीम। रब्बना ला तजअलना फितनतन लिल्लज़ीन कफरू वाग़फिर लना रब्बना इन्नक अंतल अज़ीज़ुल हकीम। सवाल घर के लिए, अल्लाह ताला की सिफ़ात को दिल पर लेकर सोचें, क्या मुझे इस ज़ात पर तवक्कुल है, और अल्लाह ताला हमारे तवक्कुल को बढ़ा दे। सुभानकल्लाहुम्मा व बिहम्दिका अशहदु अल्ला इलाहा इल्ला अंता अस्तग़फिरुका व अतूबु इलैक। जज़ाकल्लाह खैर। अस्सलामु अलैकुम व रहमतुल्लाहि व बरकातुहू।